सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, कार्यक्रम टॉकिंग स्पेस मा स्वागत गर्न चाहन्छु। साताको एक दिन हरेक शनिवार बिहान 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेट पछि तपाई यस कार्यक्रमलाई सुन्दै आइरहनु भएको छ। म लरिसाको साथमा सार्वजनिक स्थललाई प्राथमिकता दिउ। सार्वजनिक स्थलप्रति हामी सबैको दायित्व छ, यसको संरक्षण गरौं भन्ने सन्देश हामी यस कार्यक्रमबाट दिइरहेका छौं। IMAP सोशल साइन्स पाहा र फोर्ड फाउन्डेशनले प्रायोजन गरेको छ यस कार्यक्रमलाई। विभिन्न अतिथिहरूसँग कुराकानी गर्ने क्रममा आज हामी कुरा गर्दैछौ नरोत्तम वैद्यज्यूसँग, जो पशुपति विकास क्षेत्र कोषको संचालक परिषदका कोषाध्यक्ष हुनुहुन्छ। पशुपति विकास क्षेत्र कोषबाट पशुपति क्षेत्र विकासको लागि के कस्ता पहल भइरहेका छन् भन्ने बारेमा हामी कुरा गर्नेछौ उहाँसँग। विभिन्न कुराको जानकारी दिँदै हुनुहुन्छ आज हामीलाई उहाँले। अब लागौ उहाँसँगको अन्तर्वार्तातर्फ।
मेरो नाम नरोत्तम वैद्य, म पशुपति क्षेत्र विकास कोष संचालक परिषदको कोषाध्यक्ष।
त्यसै पशुपति क्षेत्र कोषको बारेमा पनि हामीलाई जानकारी दिदिनुहोस्। कतिजना सदस्यहरू हुनुहुन्छ यहाँ, त्यसै अर्गनाइजेसनल स्ट्रक्चर, के कस्ता कार्यक्रमहरू पनि गर्दै आइरहनु भएको छ, त्यो बारेमा हामीलाई जानकारी दिदिनुहोस्।
पशुपति क्षेत्र विकास कोष चाहिँ यो 2043 सालमा अध्यादेशको रूपमा आएर 2044 सालमा चाहिँ ऐनको रूपमा, विशेष ऐनको रूपमा चाहिँ त्यो स्थापना भएको भयो। अब यसमा शुरूमा चाहिँ राजा संरक्षक अनि रानी चाहिँ अध्यक्षको अध्यक्ष थियो। अहिले गणतन्त्र आइसकेपछि चाहिँ ऐन संशोधन भएर चाहिँ प्रधानमन्त्री चाहिँ संरक्षक, मन्त्री चाहिँ अध्यक्ष भएको संचालक परिषद छ। पदेनहरू बाहेक चाहिँ के भने त्यो मनोनितहरू चाहिँ 9 जना, 7 जना सदस्य, सदस्य सचिव र कोषाध्यक्ष गरेर 9 जना चाहिँ मनोनित भयो। अनि त्यसपछि अब अरू विभिन्न मन्त्रालयको पदेन सदस्यहरू हुन्छ, नगरपालिकाको मेयर, जिल्ला विकास समितिको सभापति, अनि गृह मन्त्रालयको गृह सचिव, अनि त्यो चाहिँ के भने गुटी संस्थानको प्रशासक चाहिँ पदेन सदस्य, अनि त्यसपछि चाहिँ के भने यो आवास तथा भौतिक योजना मन्त्रालयको सदस्य, अनि संस्कृति मन्त्रालयको सदस्य, त्यसरी पदेन सदस्यहरू गरिएको छ।
कसरी गठन भयो त यो कोष चाहिँ, कुन अब्जेक्टिभमा वा के गर्नको लागि चाहिँ भनेर?
अब मूल कुरा त यो पशुपतिनाथलाई देवादी पशुपतिनाथ, हिन्दूहरूको आराध्य देव देवादी देव पशुपतिनाथ, अब यसलाई चाहिँ के भने एउटा अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा लाने, जस्तो मुसलमानहरूको मक्का मदिना, जस्तो क्रिश्चियनहरूको जेरुसलम भन्यो, जसलाई हामी संसारभरि भएको हिन्दूहरूको चाहिँ आस्थाको केन्द्रको रूपमा विकसित गर्दै लाने र संसारभरि भएको लगभग 2 अरब हिन्दूहरूलाई चाहिँ पशुपतिनाथ दर्शन गर्न आउने वातावरण बनाउने, पशुपतिनाथ अनिवार्य रूपमा दर्शन गर्न आउने वातावरण बनाउने नै यो कोषको मूल उद्देश्य हो। यो करोडौं हिन्दूहरू आवत जावत गराउने, यो अरबौं अरबौं भएको हिन्दूहरूलाई चाहिँ पशुपतिनाथ दर्शन गर्न आउने वातावरण बनाउने र पशुपतिनाथको भेटीघाटी चाहिँ पूर्ण रूपेण पारदर्शी गर्ने, अनि त्यसको भेटीघाटीलाई चाहिँ के भने त्यो व्यवस्थित गर्ने र त्यसको भेटीघाटी सत्कार्यमा लगाउने, जस्तो तिरुपति बालाजीमा छ, जस्तो वैष्णो देवीमा छ, जस्तो सिद्धि विनायकमा छ, जस्तो अक्षरधाममा छ, जस्तो चाहिँ के भने श्रीडी साई बाबाको उसमा छ, त्यस्तै त्यहाँको जस्तै राम्रो व्यवस्थापन, त्यहाँको जस्तै चाहिँ के भने भेटीघाटी पारदर्शी र त्यहाँको जस्तै चाहिँ के भने आमदानीलाई सत्कार्यमा खर्च गराउने र त्यहाँको मूल भट्ट भट्ट भण्डारीहरू रै रकमीलाई चाहिँ ह्यान्डसम पारिश्रमिक दिने र यसलाई सनातनदेखि एउटा चलेर आएको परम्परालाई चाहिँ विकसित रूपमा लाने नै मूल सोच।
पशुपति जुन मन्दिर छ त्यसको चाहिँ संरक्षणको लागि चाहिँ कोषबाट नै उठेका पैसाहरूले चाहिँ त्यसमै नै तपाईँहरूले युटिलाइज गर्नुहुन्छ, इन्भेस्ट गर्नुहुन्छ?
होइन, अहिले अहिले हामीले चाहिँ के भने प्रयास गरिराख्या, धेरै वर्षको प्रयास पछि चाहिँ के भने अब भट्ट भण्डारी, मूल भट्ट भट्ट भण्डारी र चाहिँ के भने रही रकमीहरू र पशुपति विकास कोष अनि सरकारको प्रतिनिधि सबै बसेर चाहिँ के भने एउटा साझा सहमतिको दस्तावेजको रूपमा हामीले चाहिँ ल्याएका छौं, जसमा मूल भट्टजीले पनि सहमति गर्नुभएको छ, दस्तखत गर्नुभएको छ, भण्डारीज्यूहरूबाट पनि भएको छ, रही रकमीहरूबाट पनि भएको छ। अब चाहिँ के भने केही समयपछि यो मन्दिरको भेटीघाटी चाहिँ साँच्चीकै मानेमा पारदर्शी हुन्छ।
पशुपति क्षेत्र कोषको साथसाथै यो पशुपति क्षेत्र छ नि, त्यसको चाहिँ व्यवस्थापनको लागि कोषले गरिरहेको कार्यक्रमहरू चाहिँ के कसरी आएका छन्?
अहिले मूल कुरा हाम्रो सम्पूर्ण त्यो अर्जुन दृष्टि नै यो भेटीघाटी पारदर्शी गर्ने, व्यवस्थित गर्ने, सत्कार्यमा लगाउने, अनि त्यो चाहिँ के भने त्यो भट्ट मूल भट्ट भट्ट भण्डारी र रकमीलाई चाहिँ ह्यान्डसम पारिश्रमिक दिने, तिरुपतिको जस्तो वैष्णोदेवीको जस्तो चाहिँ राम्रो व्यवस्थापन दिएर जाने र यसले चाहिँ के भने यसको आमदानीबाट युनिभर्सिटी चलाउने, यसको आमदानीबाट चाहिँ मेडिकल क्याम्पस चलाउने, इन्जिनियरिङ क्याम्पस चलाउने, सयौं चाहिँ वेद विद्याश्रम वेदको वेद विद्याश्रमहरू बनाउने, कर्मकाण्ड गर्ने, ब्राह्मणहरू उत्पादन गर्ने र यो यसको टोटल आमदानी सत्कार्यमा खर्च गर्ने र यसको चाहिँ के भने सर्टेन एमाउन्ट चाहिँ के भने नेपाल सरकारलाई एउटा ट्याक्सको रूपमा पनि चाहिँ के भने त्यो नेपाल सरकारलाई चाहिँ बुझाउने, नेपाल सरकारको विकास निर्माणमा सहयोग गर्ने नै मूल कुरा हो, अहिलेको मूल कुरा चाहिँ।
यतिका कार्यहरू गर्ने तपाईँले योजना बनाउनु भएको रहेछ, पहल चाहिँ कसरी भइरहेका छन् त?
होइन, पहल त धेरै अगाडिदेखि धेरै पदाधिकारीहरूले आफआफ्नै किसिमबाट पहल गरेर आउनुभएको छ, आफआफ्नै किसिमबाट मदत गरेर आउनुभएको छ, उहाँहरूको योगदान पनि अतुलनीय योगदान छ, तर चाहिँ के भने त्यो सक्सेस चाहिँ भइराख्या थिएन, तर अहिले चाहिँ के भने अहिले चाहिँ सबैको प्रयासबाट सबै एउटा सहमतिको बिन्दुमा आउनुभएको छ।
पशुपतिमा चाहिँ अब डेली बेसिसमा हुन सक्छ वा वार्षिक रूपमा चाहिँ कतिजना भक्तजनहरूको चाहिँ फ्लो हुने गरेको छ?
अब चाहिँ के भने यो अब पशुपतिनाथको उसमा कुरा गर्दा दैनिक एउटा कुरा भयो, एउटा पर्व पर्वमा आउने भक्तजनहरूको कुरा एउटा भयो, जस्तो अब हामी कहाँ शिवरात्रि, बाला चतुर्दशी, तीज अनि चाहिँ के भने अरू पनि ठूल्ठूलो पर्वहरू, जस्तो अब आज भोलि साउनको सोमबार पनि एउटा ठूलै पर्वको रूपमा भइसक्यो, अब त्यसमा पनि लाखौं चाहिँ हिन्दू भक्तजनहरू आउने भइसक्यो, विशेष गरी शिवरात्रिमा चार पाँच लाख, त्यस्तै चाहिँ के भने यो बाला चतुर्दशीमा लगभग 2 लाख जति, त्यस्तै तीजमा चाहिँ के भने 1.5 लाख जति, त्यस्तै अरू पर्वमा चाहिँ के भने लगभग 1 लाख जति चाहिँ भक्तजनहरू चाहिँ दर्शन गर्न आउने अनुमान गर्न सकिन्छ। एक्ज्याक्टली यसमा चाहिँ के भने हामीसँग वैज्ञानिक डाटा छैन, तर सरदर दैनिक गर्न आउने चाहिँ के भने 5-7 हजार, अरू टाइममा चाहिँ के भने 5-7 हजार, 10 हजार 15 हजार जस्तो चाहिँ दर्शन गर्छ।
अनि दर्शनार्थीहरूको चाहिँ भिडलाई व्यवस्थापन गर्न उहाँहरूले चाहिँ सहज रूपमा नै दर्शन गर्न पाउनुहोस् भन्ने चाहिँ अब त्यो नै योजना त सबैजनाको नै हुन्छ, त्यसलाई चाहिँ कसरी कन्ट्रोल गर्नुभएको छ, नियन्त्रण कसरी गरिरहनु भएको छ?
चाहिँ के भने जस्तो क्राउड म्यानेजमेन्ट गर्ने, जस्तो भारतमा ठुल्ठूलो पर्वमा जस्तो कुम्भ मेलामा 3-4 करोड हिन्दूहरूले दर्शन गर्छ, स्नान गर्छ, अब त्यो 3-4 करोडलाई म्यानेज गर्छ, त्यो क्राउड म्यानेजमेन्ट म्यानेज गर्छ, त्यस्तै चाहिँ के भने त्यसको दाँजोमा शिवरात्रिमा, बाला चतुर्दशीमा, तीजमा त्यस्तो मान्छे वैरिने पनि होइन, त्यसको दाँजोमा त्यति वैरिने पनि होइन, तैपनि व्यवस्थापन त राम्रै दिनुपर्छ, राम्रै दिनको लागि मेहनत गर्नुपर्छ, त्यसैले हामीले त्यो क्राउड म्यानेजमेन्टको सिलसिलामा विदेशमा कस्तो किसिमको व्यवस्थापन छ, कसरी गर्दो रहेछ भन्ने बारेमा चाहिँ हामीले बीचमा अब्जर्भेसन टुर हामी गएका छौं र अब्जर्भेसन टुरबाट हामीले सिकेर आएको कुराहरूलाई चाहिँ हामीले त्यो व्यवस्थापन गर्ने प्रयास गरेका छौं र यसपालि पनि त्यो हामी त्यो कुरालाई चाहिँ फलोअप गर्छौं, त्यसैले राम्रो व्यवस्थापन दिने पहलमा छौं।
स्काउटहरू तैनात भएको पाइन्छन्, त्यसै गरी खाने पानी स्काउटहरूका,
स्काउट भने त त्यो जनरल कुरा भयो, स्काउट प्रहरी नेपाली सेना अब संघ संस्था सामाजिक संघ संस्था त्यो त जनरल कुराहरू भयो, अब त्यो म्यान पावर मात्रै भएर भएन कि चाहिँ के भने बेस्ट म्यानेजमेन्ट दिने, राम्रो व्यवस्थापन दिने भन्ने कुरा अलग कुरा हो, लाइनमा बसिसकेपछि पाइप लाइनमा बसिसकेपछि पशुपतिनाथ दर्शन गरेर पाइप लाइनबाटै फर्किने, त्यहाँ चाहिँ के भने अर्को चाहिँ बीचबाट कोही मान्छे छिर्न नसकिने र भक्तजनहरूलाई चाहिँ छिटो भन्दा छिटो पशुपतिनाथ दर्शन गर्ने, पूजा आजा गर्ने व्यवस्थापन दिने नै मूल कुरा हो, बाहिर चाहिँ यस्तै किसिमको व्यवस्थापन छ, त्यसदेखि चाहिँ हामीले त्यो पशुपतिनाथमा त्यो सशुल्क दर्शनको व्यवस्था पनि गरेका छौं, जसलाई टाइमको पाबन्दी छ, जो चाहिँ के भने चाँडोभन्दा चाँडो पशुपतिनाथ दर्शन गरेर चाहिँ के भने त्यो फिर्ती आफ्नो देशमा जानु छ, जसको समयको पाबन्दी भएकाहरूलाई सशुल्क दर्शनको व्यवस्था छ, जसलाई एउटा गेटको व्यवस्था गरिएको छ, अनि त्यसले चाहिँ के भने मान्छेलाई एउटा सुविधा सहुलियत पनि दिएको छ, र त्यसमा केही रकम चाहिँ हामीले सशुल्क दर्शनको रूपमा लिन्छौं, त्यसलाई चाहिँ एउटा सत्कारीमा लगाउने पनि एउटा हामीले थालिरहेका छौं।
कुन मुलुकबाट चाहिँ बढी भ्रमण गरेको पाइन्छ?
भारत नै हो, अरू अब जहाँ जहाँ हिन्दूहरू छ जस्तो इन्डोनेसिया, श्रीलंका, मालदिव्स, त्यो चाहिँ के भने सिङ्गापुर भयो, विशेष गरी आउने मुलुक चाहिँ यो नै हो, जहाँबाट जहाँ हिन्दूहरूको बाहुल्य छ त्यहाँको हिन्दूहरू नै आउने हो।
हजुर, कार्यक्रम टकिङ स्पेस सुनिरहनु भएको छ रेडियो कान्तिपुरमा, अनि भर्खरै यहाँले सुन्नुभयो नरोत्तम वैद्यज्यूलाई, जो पशुपति विकास क्षेत्र कोषका कोषाध्यक्ष हुनुहुन्छ। उहाँसँग अरू पनि थुप्रै कुरा हुन बाँकी नै छन्। कार्यक्रममा अहिले समय भएको छ छोटो विश्रामको। टकिङ स्पेस सुन्दै गर्नुहोला, हामी फेरि आउने नै छौं।
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त आजैबाट सोचौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
श्रोता, कार्यक्रम टॉकिंग स्पेस मा पुनः स्वागत गर्न चाहन्छु। रेडियो कान्तिपुरमा हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेट पछि यहाँले यस कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। यस कार्यक्रमलाई प्रायोजन गरेको छ आईम्याप, सोशल साइन्स बाह र फोर्ट फाउन्डेशनले। म हुँ यस कार्यक्रमको संचालिका लरिसा। हामीलाई कुनै पनि किसिमका जानकारीका लागि यहाँले सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radio@webimap.org। त्यस्तै सुझाव, सल्लाह र प्रतिक्रियाको लागि पनि यहाँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सोही इमेलमा radio@webimap.orgमा। आज टकिङ स्पेसमा टकिङ स्पेसको यस अङ्कमा हामी कुरा गर्दैछौ पशुपति क्षेत्रको बारेमा, र यो विषयमा हामी जानकारी लिइरहेका छौ नरोत्तम वैद्यज्यूसँग, जो पशुपति विकास क्षेत्र कोषका कोषाध्यक्ष हुनुहुन्छ। पुनः लागौ उहाँसँगको कुराकानीतर्फ। सर, अब पशुपति क्षेत्रमा चाहिँ हिन्दू धर्म बाहेक अरू धर्महरूले पनि, अरू धर्म भएका मानिसहरूले पनि प्रवेश गर्न पाउँछन्?
त्यो चाहिँ के भने सनातनदेखिको एउटा परम्परा, त्यो चाहिँ के भने विशुद्ध मानेमा हिन्दू धर्मावलम्बीहरू पशुपतिनाथमा दर्शन गर्न आउने, पूजा आजा गर्न आउनेहरू नै त्यहाँ पस्न पाउने। त्यसमा चाहिँ के भने हिन्दू धर्मको चाहिँ के भने एउटा तीन शाखा, यो जैन, बुद्धिस्ट अनि सिख, उनीहरू चाहिँ के भने जान पाउने नै, सबै संसारभरका हिन्दूहरू जान पाउने नै। तर चाहिँ के भने ती हिन्दू बाहेक अरू अतिवादी चाहिँ के भनेहरूलाई चाहिँ के भने छिर्न नदिने चाहिँ एउटा सनातनदेखिको चलेर आएको कुराहरू छ। जहाँ चाहिँ के भने मुसलमान छिर्न पाउँदैन, जहाँ चाहिँ के भने अरू बेधर्मीहरू चाहिँ छिर्न पाउँदैन, बेधर्मी र त्यो अतिवादी मुसलमानहरू नछिरोस्, त्यहाँ चाहिँ के भने धार्मिक वितण्डा नफैलाओस्। अब त्यो चाहिँ के भने नेपालको इतिहासमा ठूल्ठूलो चाहिँ धार्मिक वितण्डाहरू भएको छ, जस्तो राजा शमशुद्दीनले पशुपतिनाथको मन्दिरमा चाहिँ मन्दिरलाई तहस नहस बनाएको छ, अब त्यो हिन्दू चाहिँ के भने मठ मन्दिरलाई तहस नहस बनाएको, महादेवको लिङ्गहरूलाई चाहिँ के भने जत्था नाम निकालेर पालेको हो। त्यसैले त्यो कुराबाट चाहिँ के भने यो धार्मिक वितण्डाबाट बचाउनको लागि चाहिँ, अतिवादीहरूबाट बचाउनको लागि चाहिँ हामीले यो वन्ली फोर हिन्दू भन्ने कुरा चाहिँ राखेका छौँ, जसमा हामीले चाहिँ के भने अरू धर्मलाई भेदभाव गर्न खोजिया होइन। अरू धर्मले पनि हामीलाई चाहिँ के भने मक्का मदिनामा हामीलाई कति कोषदेखि त्यहाँ छिर्नै दिनन्, त्यो चर्चमा पनि सबै पस्न पाउँछौ भन्छन्, तर सर्टेन चर्चहरूमा मात्रै त्यो पस्न दिने, तर सेलेक्टेड चर्चमा त हामीलाई पस्न दिँदैन, हामीलाई पस्न दिँदैन, हामीलाई भिजिटरको रूपमा चाहिँ भेटिगनमा छिर्न दिएला, तर त्यो चाहिँ जुन ठाउँ मेन हो इटालीको भेटिगन भन्छ, त्यहाँ पनि सबैलाई चाहिँ छिर्न दिन्छ।
पशुपति भित्र नै पनि पशुपतिको आफ्नै पनि परम्परा छ, आफ्नै सांस्कृतिक पक्षहरू रहिआएका छन्। जस्तै अब भट्ट पुजारीले मात्र पूजा गर्न पाउने, अब दिनमा कतिचोटि पूजा हुने गर्छ पशुपतिनाथको चाहिँ पशुपति क्षेत्रभित्र, त्यस्तो कुराहरूलाई पनि हामीले हेर्न जरुरी छ।
होइन, पूजा आज त त्यो सनातनदेखि एउटा जुन 257 लगभग 3 वर्षदेखि पूजा गर्ने सिस्टम अनवर रूपमा निर्विघ्न रूपमा चाहिँ चल्दै आएको छ। त्यो कुरालाई बचाउने कुरा त एउटा कुरा धार्मिक वितन्डाबाट अतिवादीबाट बचाउने कुरा एउटा कुरा, अहिले चाहिँ के भने त्यो अतिवादीहरूबाट चाहिँ के भने मुलुक टहस नहस भएर आइरहेका छ। हामी कहाँ चाहिँ यो कुराबाट यो पशुपतिनाथलाई बचाउनु सके? मेरो आफ्नो सोच चाहिँ धर्म पूजा आजाको कुरा एउटा कुरा अतिवादीबाट बचाउने एउटा कुरा।
अनि ऐतिहासिक पक्षलाई पनि हेरौँ, पशुपतिको बारेमा के कतिको जानकारी छ यहाँलाई?
होइन, अब मूल कुरा त पशुपतिनाथको अब मन्दिर चाहिँ सुपुष्पदेव भन्ने राजा सुपुष्पदेवले चाहिँ के भने बनाएको भयो। अब त्यो ईसापूर्व 5 शताब्दीतिर लगभग 4-5 शताब्दीतिरको कुराहरू भयो। अब त्यो पशुपतिनाथको मन्दिरमा पहिला दुवै तल्लामा चिङ्गटी छाना थियो, लिच्छवीकालीनदेखि त्यो चिङ्गटी छानाहरू थियो। अब त्यो बीचबीचमा मरमत गर्दै जाने सिलसिलामा चाहिँ राजा सुरेन्द्रको टाइममा माथिल्लो तल्लामा सुनको मुलुम्बा लगायो। त्यसपछि त्रैलोक्य वीरविक्रम शाहको टाइममा त्यो दोस्रो तल्लामा सुनको मुलुम्बा लगायो। त्यो त्रैलोक्यको पछि चाहिँ के भने यो स्वर्ण मन्दिरको रूपमा आएको हो। योभन्दा अगाडि चाहिँ के भने त्यो एक किसिमको चाहिँ कलात्मक नेपाली शैलीको चिङ्गेटी छानाको पशुपतिनाथ थियो।
विभिन्न स्थानहरूबाट चाहिँ पशुपति क्षेत्र कोषले विशेष गरी कस्ता सहयोगहरू प्राप्त गरिरहेको छ?
होइन, विशेष गरी त नेपाल सरकारको पहिलो प्रायोरिटीमा पहिलो महत्व दिएर अहिले अब पहिला अब धर्म निरपेक्ष नहुँदाखेरि त यसलाई पहिलो प्राथमिकता दिएको पर्यो, यसलाई लुम्बिनीलाई पहिलो प्राथमिकता दिएको पर्यो। अहिले पनि सरकारले चाहिँ के भने यसलाई आफ्नो खुट्टामा उभिन नसकेसम्म त्यो मन्दिरको टोटल आमदानी चाहिँ के भने त्यो पशुपतिको अम्रेलामा नआएसम्म, पशुपति विकास कोषको अम्रेलामा नआएसम्म उहाँहरूले आफ्नो खुट्टामा उभिनको लागि चाहिँ हामीलाई सहयोग गरेर आइराख्नु भएको छ। यसलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा लानको लागि चाहिँ के भने टेवा पुर्याउँदै आइराख्नु भएको छ। त्यस्तै अरू पनि सबै निकायहरूले, नगरपालिका, जिल्ला विकास समिति, त्यो चाहिँ अरू सरकारका सम्पूर्ण निकायहरूले पनि यसलाई पोजिटिभली सहयोग गरिरहेको, त्यस्तै योजना आयोगले पनि यसलाई पोजिटिभली सहयोग गरिरहेको थियो।
राष्ट्रिय तहमा र साथसाथै अन्तर्राष्ट्रिय तहमा चाहिँ पशुपतिलाई चिनाउनको लागि तपाईँहरूबाट चाहिँ के कस्ता पहलहरू भइरहेका छन्?
होइन, विशेष गरी भनिहाले नि हामी हिन्दूहरू चारधामको रूपमा भारतमा चाहिँ के भने भारतमा लाखौं लाख नेपाली धार्मिक पर्यटकहरू भारतमा तीर्थ गर्न जान्छ चार चार, त्यस्तै त्यो भारतबाट पनि चाहिँ के भने सबै हिन्दूहरू त्यहाँ लगभग 1 अरब जान्छन् हिन्दू छ, त्यो सबै 1 अरब हिन्दूहरू पनि पशुपतिनाथमा दर्शन गर्न आओस्, अनिवार्य रूपमा दर्शन गर्न आओस्, हामीले चाहेको कुरा चाहिँ यो। र यसको लागि चाहिँ हामीले यो राष्ट्र अन्तर्राष्ट्र भनौँ न देश विदेशमा चाहिँ के भने यो प्रचार प्रसार गर्ने त्यो मेकानिजम चाहिँ हामीले डेभलप गर्दैछौँ, वेबसाइटहरू बनाउँदैछौँ, त्यो चाहिँ डकुमेन्ट्रीहरू तयार गर्दैछौँ। जसरी हुन्छ यो चाहिँ के भने पब्लिसिटी चाहिँ संसारभरि फैलोस्, पशुपतिनाथको महिमा संसारभरिकोले थाहा पाओस् र संसारको हिन्दूहरू पशुपतिनाथमा आओस् भन्ने नै धार्मिक पर्यटकको रूपमा आओस्, अनि पशुपतिमा पस्न नहुने गैर हिन्दूहरू चाहिँ के भने पशुपतिनाथको त्यो भव्यता हेर्नको लागि थर्ड कन्ट्रीबाट आउने टुरिस्टहरू पनि आओस् भन्ने नै मूल सोच हो।
यो बागमतीको पनि अहिले त हुन त धेरै सफा भइसकेको छ, पहिला जस्तो पनि छैन। त्यो बागमतीको जुन चाहिँ क्वालिटी थियो त्यो चाहिँ पहिलाभन्दा धेरै नै त्यसमा सुधार आइसकेको छ। बागमतीलाई चाहिँ विशेष गरी सफा राख्न, स्वच्छ राख्न चाहिँ पशुपति क्षेत्र कोषबाट पनि पहल भइरहेको हो कि अन्य कुनै प्रोजेक्टहरू
चाहिँ नै पशुपति बागमतीलाई चाहिँ के भने नेपाल सरकारले नै बागमती शुद्ध बनाउनको लागि, बागमती पोल्युसन रहित बनाउनको लागि चाहिँ के भने नेपाल सरकारले नै 40 करोड रुपियाँ दाम बजेटहरू दिएर, 40 करोड बजेट दिएर चाहिँ बागमतीको प्रोजेक्टहरू छ, त जसले चाहिँ के भने अनवरत रूपमा बागमती सफा गर्नको लागि कार्यक्रमहरू ल्याइराखेका छ। यी आदि इत्यादि कुरा हुँदा हुँदै उहाँहरूले अनवरत रूपमा रात दिन प्रयास गर्दा गर्दै पनि बागमतीमा त्यो ढल मिसिन नदिने एउटा पार्ट, ढललाई नदीको दायाँ बायाँ किनारै किनार चोबारसम्म पुर्याएर खसाल्ने एउटा पार्ट, ट्रिटमेन्ट गर्दै खसाल्ने एउटा पार्ट, तर बागमतीमा त्यो फोहोरलाई चाहिँ के भने घच्यार्ने, बगाएर पठाउने क्यापेसिटी हुन्छ नि, त्यो 4-5 फिट पानी चाहिँ कल बगाउन सकियो भने यो बागमती फोहोर हो। बागमतीलाई फोहोर घच्यार्नको लागि चाहिने पानी नै भएन। अहिले त वास्तवमा भन्ने हो भने सुन्दरी जलबाट आइराखेका पानी पनि इन्दिरा गान्धीको टाइममा भारत सरकारको सहयोगले सहयोगबाट चाहिँ एउटा खानेपानीमा परिणत गरेर लग्यो। पछि चाहिँ के पनि जापान सरकारको सहयोगमा फेरि त्यो चुहिएको पानीलाई पनि टाइप गरेर खानेपानीमा परिणत गरेर लग्यो। अहिले त बागमतीमा पानी नै छैन, अनि त्यो कारणले गर्दा जतिसुकै हामी सफा गर्छौ, पोल्युसन रहित बनाउँछु भनेर लागे पनि बागमती सफा हुन सक्छ, शुद्ध हुन सक्छ। शुद्ध गर्नको लागि चाहिँ के भने बागमतीमा चाहिँ के भने बग्ने पानी चाहिँ कल कल बग्ने पानी चाहिँ 4-5 फिट पानी चाहिँ चाहियो। त्यो पानी चाहिँ के भने अब मेलम्चीको खानेपानी परियोजना चाहिँ के भने अब काठमाडौँमा आइसकेपछि चाहिँ अब बागमतीको होल मुहान चाहिँ त्यो बागमतीलाई छोड्ने कि त्यो खानेपानीमा परिणत नगर्ने कि या मेलम्चीको एक मुहान चाहिँ बागमतीमा छिराइदिने कि। यदि 4-5 फिट पानी चाहिँ कल 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 त्यो जाडो महिनामा पनि बर्खा महिनामा पनि त्यो बगाउन सकियो भने यो फोहोर फोहोर होइन, यसलाई म्यानेज गर्न सकिन्छ। यदि बागमतीमा पानी भएन भने जतिसुकै तपाईँ अरबौं रुपियाँ दाम खर्च गर्नुहोस् बागमती सफा हुँदैन भन्ने कुरा।
भर्खरै सुन्नुभयो नरोत्तम वैद्यज्यूलाई, जो पशुपति विकास क्षेत्र कोषका कोषाध्यक्ष हुनुहुन्छ। पब्लिक स्पेस बारे कुनै पनि किसिमका जानकारी यहाँले प्राप्त गर्न सक्नुहुनेछ। हामीलाई इमेल गर्नुहोस्। हाम्रो इमेल ठेगाना हो radio@webimap.org. हामीलाई यहाँले फेसबुकमा पनि पाउन सक्नुहुनेछ। हाम्रो फेसबुकमा नाम छ टकिङ स्पेस। तपाईँको प्रतिक्रियाको प्रतीक्षामा हुनेछौ हामी। अहिले समय भएको छ छोटो विश्रामको। विश्रामपछि पशुपति क्षेत्रको बारेमा आइमापद्वारा तयार पारिएको रिपोर्ट तपाईँ सुन्न सक्नुहुनेछ। टकिङ स्पेसमा नरोत्तम वैद्यज्यूसँग कुराकानी पनि बाँकी नै छ। कतै नजानुहोला, कार्यक्रम सुन्दै गर्नुहोला।
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
अन्तिम कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु श्रोता। आइम्याप सोशल साइन्स पहा र फोर्ट फाउन्डेशनद्वारा प्रायोजित कार्यक्रम टकिङ स्पेस सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुरमा म लरिसाको साथमा। नरोत्तम वैद्यज्यूसँग कुराकानी गर्दैछौ आज हामी पशुपति क्षेत्रको बारेमा। यसलाई सार्वजनिक थलोको रूपमा कसरी स्थापित गर्ने यो विषय पनि नियाल्दैछौ आज हामी। उहाँसँगको कुराकानीलाई निरन्तरता दिनेछौ। अहिले सुनौ आइम्याप टीमले पशुपति क्षेत्रको बारेमा तयार पारेको यो रिपोर्ट। काठमाडौँको पूर्वी भागमा पर्ने पशुपतिनाथ मन्दिर हिन्दू र साथसाथै बौद्ध धर्मावलम्बीहरूको लागि एक अनुपम धार्मिक स्थलको रूपमा करिब 2000 वर्षदेखि परिचित छ। दैनिक हजारौं दर्शनार्थीहरूको भीड़ लाग्ने गर्दछ पशुपतिनाथ मन्दिरमा। शिवरात्रीमा हजारौं लाखौंको संख्यामा दर्शनार्थीहरूको भीड़ लाग्ने गरेको पाइन्छ। युनेस्को विश्व सम्पदाको सूचीमा पर्छ पशुपतिनाथ मन्दिर र हिन्दूहरूको महान धार्मिक स्थल मानिन्छ यस मन्दिरलाई। पशुपतिनाथ मन्दिर भगवान शिवको सबैभन्दा ठूलो मन्दिरको रूपमा परिचित छ, जसमा 492 मन्दिरहरू छन् भने हजारवटा भन्दा बढी शिवलिङ्गहरू छन्। पगोडा शैलीमा बनाइएको यो मन्दिरको सुनौलो छाना छ भने यसका चाँदीले बनिएका ढोकाहरू छन्। परम्परागत कालदेखि पशुपतिनाथका पुजारीहरू भारतको दक्षिण भागबाट आएका हुन्, जसद्वारा हरेक दिन भगवान शिवको पूजा आजा हुने गरेको पाइन्छ। मन्दिरको भूभाग बागमती खोलासम्म भएको पाइन्छ, जहाँ आर्यघाट पनि उपस्थित छ। पुराना स्रोतहरूका अनुसार पशुपतिनाथ मन्दिर लिच्छवी राजा सुपस पाण्डवद्वारा निर्माण गरेको भनेर भनिन्छ। पुराना ग्रन्थहरूमा पशुपतिनाथ मन्दिरलाई महातीर्थको रूपमा पनि लिएको पाइन्छ। पशुपतिनाथको शिवलिङ्गलाई 4 दक्षिण भारतका पुजारीले मात्र छुन पाउँदछन्। यसरी भारतबाट पुजारी ल्याइने प्रथा 6 शताब्दीदेखि नै चलेको हो भनेर भनिन्छ, जसलाई मल्ल राजाहरूले प्रचलित गराएका थिए। हिन्दू धर्मावलम्बीहरू बाहेक अन्य धर्मका मानिस पशुपतिमा प्रवेश निषेध छ, तर पशुपति क्षेत्रको प्राङ्गणमा भने अन्य धर्मका मानिसहरू पनि प्रवेश गर्न पाउँदछन्। पशुपतिनाथ मन्दिर हिन्दूहरूको गौरव हो, अनुपम महिमाको केन्द्रबिन्दु हो। यस मन्दिरको हरेक पक्षलाई पशुपति विकास क्षेत्र कोषद्वारा व्यवस्थित गराउने प्रयास भइरहेको छ र राम्रोसँग व्यवस्थित भएमा पशुपतिलाई अन्तर्राष्ट्रिय स्तरमा भव्य ख्याति मिल्न सक्ने विश्वास छ। यसले देशको समुन्नत विकासमा पनि टेवा अवश्य पुर्याउने नै छ। दर्शनार्थी त्यस्तै पर्यटकहरूको लागि विभिन्न किसिमको व्यवस्था हुने गरेको पाइन्छ। विशेष गरी चाडबाडको बेलामा जुन बेला हजारौंको संख्यामा दर्शनार्थीहरूको भीड़ लाग्ने गर्दछ। भीड़लाई व्यवस्थित बनाउने साथसाथै आम जनताको लागि सार्वजनिक बनाउने पहल भइरहेको छ। तसर्थ सबै मानिसले पशुपतिनाथको दर्शन गर्न पाउन्, सबैले यसको भव्यतालाई निहाल्न पाउन् भन्ने साझा सरोकारको विषय रहिआएको छ। यो ऐतिहासिक मन्दिरको सुरक्षा गर्नु, यसको सहिष्णुतालाई विकास गर्नु, यसको प्रवर्धन तथा सम्वर्धनमा पहल गर्नु सबै नागरिकको कर्तव्य हो। पशुपतिनाथ सम्पूर्ण जनमानसको विशेष गरी हिन्दू धर्मावलम्बीहरूको साझा मन्दिर हो र यसको रक्षा सदैव भइरहनु पर्ने कुरामा जोड़ दिन अति आवश्यक देखिन्छ। टकिङ स्पेसको लागि म लरिसा हजुर भर्खरै सुन्यौं आईमैप टीमद्वारा तयार पारिएको यो रिपोर्ट पशुपतिको बारेमा। अब पुनः लागू हामी पशुपति विकास क्षेत्र कोषका कोषाध्यक्ष नरोत्तम वैद्यज्यूसँगको कुराकानीतर्फ। यहाँलाई कतिको सुरक्षित छ जस्तो लाग्छ पशुपति?
अब हामी पदाधिकारीहरूले चाहिँ भन्छौ कि पशुपतिनाथ चारैतर्फबाट सुरक्षित छ भनौँला। अब त्यो चाहिँ के भने लुटपाट, त्यो चाहिँ पाकेटमार, त्यो चाहिँ के भने कन्ट्रोल गर्ने प्रयास हामीले गर्छौ, गरिराख्या पनि छ। सरकारको तरफबाट सम्पूर्ण मेकानिजमहरू त्यसमा सुरक्षा गर्नको लागि लागिया देखिन्छ। तैपनि छुटपुट चाहिने छ। अब छुटपुट पनि कन्ट्रोल गर्नको लागि चाहिँ राजनीतिक स्थायित्व हुन जरुरी छ। त्यसैले त्यो केही छुटपुट बाहेक चाहिँ सरकार पनि यो पशुपति क्षेत्रको सम्पूर्ण मेकानिजम यहाँ शान्ति सुरक्षा त्यो अमन चयन त्यो चाहिँ के भने जीवधनको सुरक्षा सबको लागि चाहिँ सरकार लागि परेको देखिन्छ यो पशुपति क्षेत्रको लागि। तैपनि छुटपुट चाहिने छ, यसको लागि चाहिँ राजनीतिक स्थायित्व हुन जरुरी छ कि यो स्थायित्व भयो भने यो क्रमशः घट्दै जान्छ कि क्रमशः निमित्यान्न हुँदै जान्छ कि भन्ने कुरा नै हो।
शुरूआती दिनहरूमा चाहिँ पशुपति विकास क्षेत्र कोषले के कस्ता चुनौतीहरूको सामना गर्नु पर्यो?
अब यो चाहिँ के भने मैले अघि पनि भने त्यो अतिवादीहरूबाट यो पशुपतिनाथलाई बचाउने र चाहिँ के भने त्यो परम्पराको नाममा चाहिँ के भने त्यो मिसम्यानेजमेन्ट गर्न खोज्ने त्यो परम्परालाई अगाडि राखेर चाहिँ के भने फाइदा लिन खोज्नेहरूबाट यसलाई चाहिँ के भने परम्परा पनि बचाउँदै यो व्यवस्थापन गर्दै जाने कुरामा चाहिँ अलिकति चुनौतीहरू चाहिँ हामीलाई बीचबीचमा आइराख्ने हो। त्यसलाई चाहिँ के भने एउटा समझदारीपूर्ण तरिकाले डिल गर्दै जाँदा यो समाधान हुँदै गएको मैले फिल गरेँ।
कस्तो साथको अपेक्षा गर्नुहुन्छ त? तपाईँले त रिप्रेजेन्टै गरिरहनु भएको छ इन्टायर पशुपति विकास क्षेत्र कोषलाई। अब सरकारी तहबाट र साथसाथै आम नागरिकबाट चाहिँ कस्तो साथको अपेक्षा गर्नुहुन्छ?
मैले देखेको कुरा चाहिँ के भने यो पशुपतिनाथ चाहिँ देवादिदेव महादेव हामी सम्पूर्ण हिन्दूहरूको चाहिँ के भने पावन तीर्थस्थल। अब भारतको विभिन्न तीर्थस्थलमा सानो एउटा देवी देवताको मन्दिरमा पनि राम्रो व्यवस्थापन, त्यहाँको भेटीघाटी पारदर्शी, अनि त्यहाँको भेटीघाटीलाई सत्कार्यमा लगाउने, त्यहाँको भेटीघाटीबाट चाहिँ सामाजिक क्रियाकलापहरू गर्ने र चाहिँ के भने त्यो हिन्दू धर्मलाई बचाउनको लागि चाहिँ मेहनतहरू गर्ने। तर हाम्रो देवादिदेव महादेव यो सम्पूर्ण हिन्दूहरूको पनि देवता, त्यो देवताको पनि देवता। अब यो मन्दिरलाई चाहिँ के भने यदि हामीले राम्रो व्यवस्थापन दिन सक्यो, त्यहाँको भेटीघाटीलाई पारदर्शी गर्न सक्यो, त्यहाँको भेटीघाटीलाई सत्कार्यमा लगाउन सक्यो, राम्रो व्यवस्थापन दिन सक्यो भने यो काठमाडौँलाई पुग्ने रेभिन्यू चाहिँ त्यहाँबाट उठाउन सकिन्छ। अब त्यो तिरुपति बालाजी, वैष्णोदेवी, सिद्धि विनायकमा कुरा गर्दाखेरि कति से अरब त ट्याक्स बुझाउँछ भन्छ सरकारलाई, त्यसको पनि देवता यो पशुपतिनाथ। यदि यहाँ चाहिँ के भने राम्रो हामीले व्यवस्थापन दिन सक्यो, यसलाई चाहिँ के भने पनि यसलाई सदुपयोग गर्न सक्यो भने यसको आमदानीले काठमाडौँलाई पुग्ने रेभिन्यू उठाउन सक्यो, यसले चाहिँ के भने लाखौंलाई रोजगारी दिन सक्यो, यसले चाहिँ के भने हजारौं पढ्न जान नपाएकाहरूलाई चाहिँ के भने त्यो पढ्ने वातावरण दिन सकिन्छ। त्यसैले यो प्रचुर सम्भावना भएको मन्दिर भएको कारणले गर्दा सबै नेपालीहरूले यसलाई पोजिटिभली सहयोग गरिदियोस्, सबै हिन्दूहरूले पोजिटिभली सहयोग गरिदियोस् भन्ने नै आशा हो, हामीले आशा लिने नै यही कुरा हो।
अब अन्तिममा जाँदा जाँदै यहाँलाई केही भन्न मन छ कि हाम्रो कार्यक्रमको तर्फबाट?
मलाई चाहिँ के भने यो जुन आफ्नो मनमा लागेको कुरा चाहिँ सेयर गर्न पाइयो, यो सौभाग्य जुन कान्तिपुरबाट थियो त्यसको लागि आभारी छु। अब मूल कुरा चाहिँ के भने यो पशुपतिनाथलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा लाने हाम्रो पशुपति क्षेत्र विकास कोषको सोचलाई यो कान्तिपुरले अझ बढी चाहिँ टेवा दिइदियोस् भन्ने आशा गर्दछु।
धन्यवाद श्रोता। आज हामीले कुरा गर्यौं नरोत्तम वैद्यज्यूसँग, पशुपति विकास क्षेत्र कोषका कोषाध्यक्ष हुनुहुन्थ्यो वहाँ। पशुपतिलाई कसरी देशको समुन्नतिको लागि विकास गर्ने भन्ने विषयमा चर्चा गर्यौं आज हामीले टकिङ स्पेसमा। यो कार्यक्रम तपाईलाई कस्तो लाग्यो? हाम्रो इमेल आईडी radio@webimap.org मा सम्पर्क गर्न नबिर्सिनुहोला। radio@webimap.org मा सम्पर्क गर्न नबिर्सिनुहोला। साथसाथै जस्तो सुकै किसिमका जानकारी पाउन सक्नुहुनेछ यहाँले पब्लिक स्पेसको बारेमा हामीलाई पुनः सोही इमेल एड्रेसमा इमेल पठाउन नबिर्सिनुहोला। हस्त श्रोता, पब्लिक स्पेस सार्वजनिक स्थलको जोगेर्ना गर्नु हामी सबैको सबै नागरिकको कर्तव्य हो, साझा सरकारको विषय हो। सार्वजनिक स्थललाई माया गरौं, यसको रक्षा गरौं, सुरक्षा गरौं, यसको संवर्धन र प्रवर्धनमा बेजोडसँग लागौं। हस्त श्रोता, यस कार्यक्रमबाट म लयसालाई बिदा दिनुहोस्। प्राविधिक सहयोगको लागि साथी लक्ष्मीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अर्को हप्ता अर्को शनिबार पुनः आउने नै छु अर्को अतिथिसँगको अन्तर्वार्ता लिएर। तबसम्मलाई नमस्कार।